यो रेडियो नेपाल हो। अब च्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत। राजनैतिक स्थायित्व र विकासका लागि नीति तथा कार्यक्रममा विशेष जोड़। सरकारले ल्याएको संवैधानिक परिषद सहित 8 अध्यादेश दुवै सदनमा पेश। चालू आर्थिक वर्षको 9 महिनामा नेपालमा हुने विप्रेषण आप्रवाहमा 39% वृद्धि। यस वर्षको मनसून अवधिमा देशभर 19 लाख भन्दा बढ़ी जनसंख्या प्रभावित हुन सक्ने। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रक्षेपण। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता चीन भ्रमण गर्नुहुने।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। संघीय संसदको आजको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एउटै दलको स्पष्ट बहुमत सहितको सरकार गठन हुनले मुलुकमा राजनैतिक स्थायित्व र सुधारका लागि ऐतिहासिक अवसर भएको बताउनुभयो। राष्ट्रपति पौडेलले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै सरकारले सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई अभियानको रूपमा अघि बढ़ाउने बताउनुभयो।
सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढ़ाउनेछ। सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न, राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ।
सरकारले अघि सारेका शासकीय सुधारका 100 कार्यसूचीको पूर्ण कार्यान्वयन गरी त्यसलाई निरन्तरता दिइने उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुकमा स्तर उन्नति गर्न आगामी दशकमा औसत वास्तविक आर्थिक वृद्धिदर 7% पुर्याउने गरी नयाँ चरणको आर्थिक सुधारका श्रृंखला अगाडि बढ़ाउने बताउनुभयो। नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुँदै राष्ट्रपति पौडेलले डिजिटल कारोबारलाई प्राथमिकता दिने, राजस्व चुहावट नियन्त्रण गर्ने र करका संरचनाको पुनरावलोकन गरी उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ हटाउने बताउनुभयो। राष्ट्रपति पौडेलले सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता विस्तार गर्ने तथा समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने बताउनुभयो।
सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता सुदृढ गरिनेछ। समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष, कर्जा असुली मार्फत बचतकर्ताको रकम फिर्ता गरिनेछ। कर्जा सूचना प्रणालीलाई सुदृढ गरी अत्यधिक ऋण, मिटर ब्याज र आर्थिक अपराध नियन्त्रण गरिनेछ। पूँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विकास गरिनेछ।
सार्वजनिक खर्चलाई परिणाममुखी बनाउँदै सार्वजनिक संस्थान सुधार, खर्च कटौती र चुस्त सेवा प्रवाहलाई प्राथमिकता दिने उल्लेख गर्दै राष्ट्रपति पौडेलले सार्वजनिक संस्थानको वर्गीकरण गरी गाभ्ने, निजी क्षेत्रसँग सहकार्य गर्ने र रणनीतिक साझेदार भित्र्याउने स्पष्ट नीति लागू गर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारलाई राष्ट्रिय आर्थिक रणनीतिका रूपमा आत्मसात गर्दै सूचना प्रविधिमा आधारित सेवा निर्यात, जलविद्युत र पर्यटनलाई आर्थिक रूपान्तरणका प्रमुख आधार क्षेत्रका रूपमा विकास गरिने बताउनुभयो।
सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारलाई राष्ट्रिय आर्थिक रणनीतिका रूपमा आत्मसात गर्दै सूचना प्रविधिमा आधारित सेवा निर्यात, जलविद्युत, पर्यटन र उच्च मूल्यका कृषि तथा हरित औद्योगिकरणलाई आर्थिक रूपान्तरणका प्रमुख आधार क्षेत्रका रूपमा विकास गरिनेछ। निर्भर अर्थतन्त्रलाई ज्ञान सेवा, डिजिटल व्यापार, रिमोट वर्क र मूल्य अभिवृद्धि हुने सेवामुखी अर्थतन्त्रमा रूपान्तरण गरिनेछ।
अन्तर्राष्ट्रिय स्तरमा हुँदै आएका असल अभ्यासहरू अवलम्बन गरी पुँजी बजारलाई दिगो र सुरक्षित बनाउने उल्लेख गर्दै राष्ट्रपति पौडेलले वैदेशिक सहायताबाट प्राप्त भएको ऋणलाई प्रतिफल दिने आयोजनाहरूमा लगानी गर्ने, किसानको बाली तथा पशुधन बीमाको दायरा विस्तार गर्ने, बीमा प्रणालीलाई डिजिटल माध्यमसँग आबद्ध गर्दै किसानको पहुँच वृद्धि गर्ने उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि वास्तविक भूमिहीन सुकुम्बासीको पहिचान गरी उनीहरूको स्थायी आवास र जग्गाको स्वामित्व सुनिश्चित गर्ने बताउनुभयो।
आवासविहीन, सीमान्तकृत, विपन्न तथा विपद प्रभावित समुदायका लागि किफायती र सुविधायुक्त आवास योजना कार्यान्वयन गरिनेछ। वास्तविक भूमिहीनको पहिचान गरी स्थायी आवास र स्वामित्व सुनिश्चित गरिनेछ। मध्य पहाड़ी लोकमार्ग आसपासका नयाँ शहरलाई पहिचानयुक्त शहरका रूपमा विकास गर्दै जग्गा विकास पूर्वाधार र स्थानीय आर्थिक सम्भावनासँग जोडिनेछ।
विज्ञापन तथा संचार क्षेत्रको पारदर्शी र उत्तरदायी व्यवस्थापनका लागि तीनवटै सरकारको समन्वयमा यस क्षेत्रको नियमन प्रणाली सुदृढ गरिने, हुडाक सेवाको विविधीकरण र डिजिटल रूपान्तरण गरिने राष्ट्रपति पौडेलले बताउनुभयो। यस्तै राष्ट्रिय मानवाधिकार आयोगको क्षमता अभिवृद्धि गर्ने, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई संस्थागत सुदृढ गर्दै अनुसन्धान र कार्यवाही प्रणाली प्रभावकारी बनाउने, राष्ट्रिय सतर्कता केन्द्रलाई भ्रष्टाचार निवारण एकाईका रूपमा पुनर्संरचना गरिने राष्ट्रपति पौडेलले बताउनुभयो।
डिजिटल हस्ताक्षर, अनलाइन सेवा र समयबद्ध निर्णय प्रणाली मार्फत नागरिकलाई लाइन झन्झट र अनुपयुक्त मध्यस्थताबाट मुक्त गरिनेछ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई संस्थागत रूपमा सुदृढ गर्दै अनुसन्धान अभियोजन र कार्यवाही प्रणाली प्रभावकारी बनाइनेछ। राष्ट्रिय सतर्कता केन्द्रलाई भ्रष्टाचार निवारण इकाइका रूपमा पुनर्संरचना गरिनेछ। भ्रष्टाचार उजुरीकर्ताको पहिचान, संरक्षण र पुरस्कार सम्बन्धी व्यवस्था गरिनेछ। उच्च पदस्थ अधिकारीको सम्पत्ति विवरण आर्थिक रूपमा सार्वजनिक गर्ने व्यवस्था मिलाइनेछ।
राष्ट्रपति पौडेलले राजनीतिक स्थिरतालाई अवसरको रूपमा ग्रहण गर्दै राष्ट्रको समग्र रूपान्तरणलाई गति दिइने बताउनुभयो। यस्तै नीति तथा कार्यक्रममा उत्पादन लागत घटाउन, व्यावसायिक वातावरण सरल बनाउन र स्वदेशी, विदेशी तथा आप्रवासी लगानी आकर्षित गर्न आर्थिक उत्प्रेरणाको पुनर्संरचना गर्ने, दीर्घकालीनसम्म स्थिर र पूर्वानुमान योग्य आर्थिक नीति कायम राख्दै राष्ट्रिय विकास प्राथमिकता, योजना छनौट र कार्यान्वयनमा निरन्तरता सुनिश्चित गर्ने सक्षम संयन्त्र निर्माणमा जोड़ दिइएको छ। दूरसंचार क्षेत्रमा नवीनतम प्रविधिको विस्तार, रेडियो फ्रिक्वेन्सी व्यवस्थापनका मापदण्ड र सुदृढ अनुगमन प्रणाली लागू गर्दै डिजिटल क्षेत्र विस्तार मार्फत डिजिटल विभेद न्यूनीकरण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। नेपालको संविधान 2072 को धारा 95 मा राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था रहेको छ। आज प्रस्तुत नीति तथा कार्यक्रमले तोकेको प्राथमिकताका आधारमा सरकारले आगामी जेठ 15 गते सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ। यसअघि आजै बसेको मन्त्री परिषद बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि राष्ट्रिय सभाले धन्यवाद ज्ञापन गरेको छ। त्यसअघि बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनको प्रति टेबल गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक यही वैशाख 30 गते मध्याह 12:15 बस्नेछ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशन शुरू भएको छ। आजको बैठक प्रारम्भ हुन साथ विपक्षी दलका सांसदहरू आफ्नो आसनबाट उठेपछि सभामुख डोल प्रसाद अर्यालले आकस्मिक समयमा बोल्नका लागि समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गर्नुभयो। बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गरिएको थियो। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले सुकुम्बासी बस्ती व्यवस्थापन अध्यादेश लगायत विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकको आकस्मिक समयमा सांसदहरूले आह्वान भइसकेको संसद स्थगन गरेर अध्यादेश ल्याइएको भावी प्रधान न्यायाधीशको सिफारिशमा प्रचलित अभ्यास र परम्परा तोडिएको भनी चिन्ता व्यक्त गर्नुभयो। संघीय संसदको आजको बैठकमा सरकारले ल्याएका 8 अध्यादेश पेश भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको आज बसेको छुट्टा छुट्टै बैठकमा सरकारले अध्यादेशहरू पेश गरेको हो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 र संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 पेश गर्नुभयो। यसै गरी कानून मन्त्री गौतमले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 पेश गर्नुभयो। सभामुख अर्यालले प्रतिनिधि सभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा सभाको अध्यक्षता गर्ने 7 सदस्यहरू मनोनित गर्नुभयो। यस वर्षको मनसून अवधिमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण मनसूनजन्य विपदको जोखिम उच्च रहने आकलन गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 मस्यौदामा 19 लाख भन्दा बढ़ी जनसंख्या प्रभावित हुन सक्ने अनुमान गरिएको छ। मस्यौदा अनुसार उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढ़ेको छ भने तराई तथा तल्लो भेगमा बाढ़ी, पहिरो, डुबान, भूक्षय र आकस्मिक बाढ़ीका घटना बढ़न सक्ने सम्भावना औल्याइएको छ। प्राधिकरणका उपसचिव रामबहादुर केसीले मनसूनजन्य विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली, सुरक्षित स्थानको पहिचान, राहत सामग्री तयारी तथा उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी दिनुभयो। जल तथा मौसम विज्ञान विभागले मनसून अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ़ने प्रक्षेपण गरेको छ। सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले आज विश्वविद्यालय समन्वय समितिले गत चैत 20 गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउनु भनी अल्पकालीन आदेश गरेको हो। अदालतले सो विषयमा आगामी जेठ 4 दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरा सुबियुका अध्यक्ष दीपक धामी समेतले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारलाई विपक्षी बनाई विश्वविद्यालयका विद्यार्थी संगठन खारेज गर्ने निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आगामी जेठ 1 गते शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत लिनुहुने भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको मन्त्री परिषदको बैठकले जेठ 1 गते विश्वासको मत लिने गरी प्रदेश प्रमुखको कार्यालयमा सिफारिश गर्ने निर्णय भएको मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले जानकारी दिनुभयो। राष्ट्रिय मानवाधिकार आयोगले काठमाडौँ उपत्यकाका सुकुम्बासी बस्तीमा अनुगमनबाट प्राप्त तथ्य र सुझावसहितको संक्षिप्त प्रतिवेदन सरकारलाई पठाएको छ। आयोगले उपत्यकाका विभिन्न नदी किनारमा सार्वजनिक जग्गाहरूमा वर्षौंदेखि बस्दै आएका सुकुम्बासी बस्तीका घर टहरा सरकारले हटाएको सन्दर्भमा अनुगमन गरेको प्रतिवेदन आज सरकारलाई पठाएको हो। प्रतिवेदनमा गर्भवती सुत्केरी बाल बालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति तथा दीर्घ रोगीलाई आवश्यक पोषणयुक्त खानेकुरा तथा औषधि नियमित रूपमा उपलब्ध गराउन लैंगिक संवेदनशील विषयहरूलाई सम्बोधन गर्न भनिएको छ। सार्वजनिक सेवा प्रवाहलाई मर्यादित स्वच्छ र वातावरण मैत्री बनाउनका लागि आजदेखि सरकारी कार्यालयमा राष्ट्रिय सरसफाई सप्ताह शुरू भएको छ। सरकारले आजदेखि जेठ 1 गतेसम्म संघ प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह शुरू गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई त्यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ। अभियानले सरकारी निकायहरूमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाई मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य सरकारले जारी गरेको सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन 2083 उल्लेख छ। पशुपतिनाथ र पाशुपत क्षेत्रको महात्म्य एवं पवित्र बागमती नदीको विशिष्टता उजागर गर्ने उद्देश्यले गरिएको वृहत पाशुपत क्षेत्र पदयात्रा सम्पन्न गरिएको छ। महेश सन्यास आश्रमका पीठाधीश एवं महेश संस्कृत गुरूकुलमका अध्यक्ष स्वामी रमणानन्द गिरीको शतसंकल्पमा श्री पशुपतिनाथ र पाशुपत क्षेत्रको महात्म्य एवं पवित्र बागमती नदीको विशिष्टता जागृत गराउने र बागमती नदी प्रदूषित भएकामा भगवान पशुपतिनाथ एवं बागमतीप्रति क्षमा याचना तथा प्रायश्चित गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गरिएको थियो। गत चैत 16 गते कुशेश्वरबाट दोलखा भीमसेनको दर्शन गरेर फर्किएपछि सिन्धुली नुवाकोट धादिङ मकवानपुर ललितपुर भक्तपुर काभ्रेपलाञ्चोक जनकपुर आदि क्षेत्रमा रहेका सिद्धलिंगको दर्शन पैदल यात्रा गरी समूह अघि बढ़ेको थियो। 42 दिनमा आइतबार तीर्थयात्रा पशुपति आइपुगेको हो। समापन कार्यक्रममा स्वामी रमणानन्द गिरीले पशुपतिको लघु परिक्रमा मध्य परिक्रमा र वृहत परिक्रमाका बारेमा जानकारी गराउनु भएको थियो। रौतहटको गुजरा नगरपालिकाले पल्टुवा र जुगौलिया जोड्ने पुल निर्माण कार्य लामो समयदेखि अलपत्र पर्दा स्थानीयले शास्ती खेप्न बाध्य भएका छन्। रौतहटबाट संवाददाता रूपेन्द्र पटेलको रिपोर्ट।
रौतहटको गुजरा नगरपालिका वाडा नम्बर 7 रहेको जुगौलिया र पल्टुवा जोड्ने लमाहा खोलामा निर्माणधीन पुल लामो समयदेखि अलपत्र परेको छ। 2073 चैतमा शिलान्यास भएको 3 स्पानको पुल 2075 चैत मसान्तभित्र सक्नुपर्ने थियो, तर पुल हालसम्म अलपत्र हुँदा स्थानीय बासिन्दा भने शास्ति खेप्न बाध्य भएका छन्। 6,25,00,000 लागतमा पप्पू शिवशंकर जेबी कन्स्ट्रक्सनले ठेक्का लिएको सो पुलको हाल 3 स्पानको संरचना मात्र निर्माण भएको छ। पुल निर्माण अधुरै रहँदा स्थानीय बासिन्दा दैनिक आवत जावतमा समस्या झेल्न बाध्य भएका छन्। वर्षायाममा झन जोखिम बढ्ने गरेको उहाँहरूको भनाइ छ। गुजरा नगरपालिका वाडा नम्बर 7 वाडा अध्यक्ष अब्दुल काले पुल नबन्दा स्थानीयले टाढाबाट घुमेर यात्रा गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो। यस्तै गुजरा नगरपालिकाका समाजसेवी शेख बद्रुद्दिनका अनुसार वर्षायाममा 5 मिनटको बाटो 3-5 किलोमिटर टाढाबाट घुमेर जानुपर्ने बाध्यता रहेको बताउनुभयो।
वर्षाको समयमा घटना 5 मिनटको बाटो 3 किलोमिटर
पुल निर्माणको कार्य शुरू भएको झण्डै 9 वर्ष बितिसक्दा समेत पुल नबन्दा स्थानीयमा निराशा छाएको छ। सड़क डिभिजन कार्यालय चन्द्रनिगापुरका सूचना अधिकारी सञ्जय यादवले निर्माण कम्पनीले एकै पटक धेरै पुल निर्माणको ठेक्का लिँदा काम प्रभावित भएको बताउनुभयो।
निर्माण व्यवसायीले 4-5 वटा पुलको ठेक्का
लियो, कार्य बुझ्ने गर्दा उसले समयमा काम गर्न सकेन। हाम्रो पल्टुवा जुगौलिया पुल समयमै निर्माण सम्पन्न नहुँदा स्थानीय बासिन्दा शास्ति खेप्न बाध्य छन्। सम्बन्धित निकायले 2083 चैत मसान्त भित्र काम सक्ने चेतावनी दिए पनि हालसम्म काम शुरू नहुँदा स्थानीयको निराशा भने घटेको छैन। रूपेन्द्र पटेल, रौतहट।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे 13 देखि मे 15 चीनको भ्रमण गर्ने कार्यक्रम तय भएको बेजिङले पुष्टि गरेको छ। वाशिङटन र बेजिङ बीच भन्सार महसुलदेखि मध्यपूर्व युद्ध र चीनले आफ्नो भूभागको रूपमा दावी गरेको ताइवानसम्मका प्रमुख मुद्दाहरूलाई हेर्ने दृष्टिमा विवाद कायम छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजकीय भ्रमण गर्न लाग्नु भएको जनाएको छ। इरानले युद्ध अन्तका लागि विभिन्न माग समावेश गरी ल्याएको प्रस्ताव अमेरिकाले अस्वीकार गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त गर्ने अमेरिकी प्रस्तावप्रति इरानको प्रतिक्रियालाई पूर्ण रूपमा अस्वीकार भन्दै खारेज गर्नुभएको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको 9 महिनामा नेपालमा हुने विप्रेषण प्रवाह 39.1% वृद्धि भएको छ। यस अवधिमा नेपालमा 16,59,41 करोड़ रूपियाँ बराबरको रेमिटेन्स भित्रिएको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण प्रवाह 10.2% बढ़ेको थियो। 2082 चैत महिनामा मात्र विप्रेषण प्रवाह 209.75 करोड़ रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण प्रवाह 139.54 करोड़ रहेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण प्रवाह 31.9% वृद्धि भई 11.55 करोड़ पुगेको छ। सरकारले निकै लामो समयदेखि घाटामा सञ्चालन भइरहेका सार्वजनिक संस्थानहरूको सुधारका लागि नयाँ नीति लागू गर्ने घोषणा गरेको छ। सोमबार आगामी आर्थिक वर्ष 2083-84 नेपाल सरकारको नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको शेयर ऋण लगानी रहेका अधिकांश सार्वजनिक संस्थान हाल नोक्सानको स्थितिमा रहेकोले तिनको बोझ कम गर्न सरकारले विभिन्न विकल्प अघि सारेको बताउनुभयो। नयाँ नीति कार्यक्रम अनुसार अब त्यस्ता संस्थानलाई आपसमा गाभ्ने, निजी क्षेत्रसँग सहकारी गर्ने र रणनीतिक साझेदारी भित्र्याउने प्रक्रिया शुरू गरिने भएको छ। त्यसका साथै सरकारले संस्थानहरूको शेयर बिक्री विनिवेश गर्ने नीतिलाई पनि प्राथमिकताका साथ अघि बढ़ाउने भएको छ। चालू आर्थिक वर्ष 2082-83 नौ महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात 18.5% वृद्धि भई 2,22,94 करोड़ रूपियाँ बराबरको पुगेको छ। नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको मुलुकको पछिल्लो आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनमा अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो निर्यात 65.2% वृद्धि भएको उल्लेख छ। गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः 22.6% र 5.1% वृद्धि भएको छ भने चीनतर्फको निर्यात 46.8% घटेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
देशको इज्जत र प्रतिष्ठालाई विश्वमा चिनाउने खेलकुदलाई यसपालिको नीति तथा कार्यक्रम 2083-84 सरकारले समेटेको छ। संघीय संसदको संयुक्त बैठकमा सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले समग्र नीति तथा कार्यक्रम प्रस्तुत गर्दा खेलकुद क्षेत्रलाई राष्ट्रिय एकता र स्वास्थ्य, पर्यटन र अर्थतन्त्रसँग जोड्दै विद्यालय तहदेखि प्रतिभा पहिचानका कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्नुभयो। यसै गरी खेल क्षेत्रको व्यावसायीकरणमा निजी क्षेत्रको सहभागिता र खेलाड़ीको सामाजिक सुरक्षा सुनिश्चित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। घरेलू मैदानमा जारी त्रिदेशीय सिरिजमा नेपाल एले लगातार चौथो जित निकालेको छ। श्रृंखलाको चौथो अन्तिम खेलमा नेपाल एले अमेरिकालाई 7 रनले पराजित गर्यो। यो सँगै नेपाल एले 4 खेलको अभ्यास सिरिज अपराजित रहँदै समाप्त गरेको छ। नेपालले यसअघि अमेरिकालाई हराइसकेको थियो। स्कल्यान्डलाई पनि दुवै खेलमा हराएको थियो। नेपालले दिएको 265 रनको लक्ष्य पछ्याएको अमेरिकाले 49.1 ओभरमा सबै विकेट गुमाएर 257 रन मात्र बनाउन सक्यो।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत। राजनीतिक स्थायित्व र विकासका लागि नीति तथा कार्यक्रममा विशेष जोड़। सरकारले ल्याएको संवैधानिक परिषद सहित 8 अध्यादेश दुवै सदनमा पेश। चालू आर्थिक वर्षको 9 महिनामा नेपालमा हुने विप्रेषण आप्रवाहमा 39% वृद्धि। यस वर्षको मनसून अवधिमा देशभर 19 लाख भन्दा बढ़ी जनसंख्या प्रभावित हुन सक्ने। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रक्षेपण र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता चीन भ्रमण गर्नुहुने। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।